बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पर। अस्सलामुअलैकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir और हमारी वेबसाइट का पता है urdu.sahartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है शाम का बहरान और साम्राज्य साजिश। तो लीजिए मुलाहिजा फरमाइए अंदाज़े जहां। जी नाज़रीन, जैसा कि आपने खबरों में मुलाहिजा फरमाया, शाम के शहर हलब में आज बुध को कम से कम 4 बमों के धमाके हुए, जिनमें तकरीबन 50 अफराद जाँ बहक और 100 के करीब ज़ख्मी हो गए। यह सिर्फ एक शहर में दहशतगर्दी में मारे जाने वालों की तादाद है। छोटे मोटे वाक़यात में हर रोज़ 10-20 लोग मारे जाते हैं। इसके अलावा दहशतगर्दों और फ़ौज के तसादुम में कोई दिन ऐसा नहीं जाता जब 100-150 लोग न मारे जाते हों। फौजी ऑपरेशन में आज भी 300 से ज़ायद अफराद मारे गए। यह सिलसिला तकरीबन 1.5 साल से जारी है। जब खित्ते के ममालिक में इस्लामी बेदारी की लहर शुरू हुई तो शाम की आवाम ने भी अपने मुल्क में सियासी इस्लाहात के लिए मुजाहरे शुरू किए। शाम के सदर बशार असद ने इस्लाहात का वादा किया और इस पर अमल भी शुरू कर दिया, लेकिन अमरीका और उसके इत्तेहादियों ने बाज़ ख़ास वजूहात की बिना पर शाम के आवाम की पुरअमन तहरीक को अगवा कर लिया और मुख्तलिफ मुल्कों के दहशतगर्दों को फौज दर फौज शाम में भेज दिया, जो शाम की फ़ौज और पुलिस के साथ ही आवाम को भी अपने वहशियाना हमलों का मुसलसल निशाना बना रहे हैं। जर्मनी के इंटेलिजेंस इदारे की ताज़ा रिपोर्ट में बताया गया है कि शाम में सरगर्म मुसल्ला अफराद में 95% से ज़ायद अफराद का ताल्लुक दूसरे मुल्कों से है और इन बैरूनी दरअंदाज़ों को अमरीका, इसराइल, यूरोप और ख़त्ते की बाज़ हुकूमतों की भरपूर हिमायत हासिल है। मज़े की बात यह है कि शाम में जमहूरियत की हिमायत और इस बहाने दहशतगर्दी फैलाने वालों में ख़त्ते की वो हुकूमतें सबसे आगे हैं जहाँ बदतरीन आमरियत पाई जाती है, जैसे सऊदी अरब और कतर की हुकूमतें हैं। और अमेरिका, बरतानिया और मगरिब की दीगर हुकूमतों को न शाम के अंदर अंजाम दी जाने वाली सियासी इस्लाहात नज़र आती हैं, न ही शाम के हिजब इख्तलाफ की उन सियासी जमातों की आवाज़ सुनाई देती है जो दहशतगर्दी, बदअमनी और बैरूनी मुदाखलत की खुलकर मुखालफत कर रही हैं और जमहूरी तरीक़े से तब्दीली लाने की ज़रूरत पर ज़ोर देती हैं, और नहीं उन्हें बहरैन और सऊदी अरब में आज़ादी और जमहूरियत के लिए आवाम की तहरीक नज़र आती है और न उनकी मज़लूमाना फरियाद सुनाई देती है। देखना यह है कि शाम में बहरान को हवा क्यों दी जा रही है। अमेरिका और उसके यूरोपीय और इलाकाई इत्तेहादी शाम के मुसल्ला बागियों की हिमायत क्यों कर रहे हैं जिनकी अक्सरियत गैर मुल्कियों पर मुश्तमिल है। मगरिब शाम में फौजी मुदाखलत पर क्यों मुसिर है। शाम में मगरिब और उसके इत्तेहादियों के मफादात क्या हैं, और अगर मुदाखलत की गई तो इसके नतायज क्या बरामद होंगे। तो आइए चलते हैं दिल्ली स्टूडियो, जहां इस वक्त हिंदुस्तान के सीनियर तजिया निगार प्रोफेसर ज़फ़र आगा साहब मौजूद हैं। उनसे गुफ्तगू का आगाज़ करते हैं। ज़फ़र आगा साहब, अस्सलाम वालेकुम जनाब। ज़फ़र आगा साहब, शाम में तकरीबन 1.5 साल से
जी बहरान, आपको भी और तमाम
बहरान जारी है। इस दरमियान अक्वाम मुत्तहदा ने कोफी अन्नान को शाम के बहरान के हल के लिए अपना खसूसी नुमाइंदा पेश बनाया। कोफी अन्नान ने कोशिशें की और शाम के बहरान के हल के लिए एक 6 निकाती फार्मूला उन्होंने पेश किया, लेकिन सरंजाम उन्होंने ये कहकर कि शाम में दखील बाज़ बैरूनी ताकतें उनकी राह में रुकावट हैं और उनके काम में रुकावटें रुकावट बन रही हैं, उन्होंने इस्तीफा दे दिया। अक्वाम मुत्तहदा ने अखजर इब्राहिमी को अपना नया नुमाइंदा शाम के लिए मुंतखब किया है। अखजर इब्राहिमी ने शाम का दौरा किया है, शाम के मुखालिफीन यानी हुकूमत के मुखालिफीन के रहनुमाओं से भी उन्होंने मुलाकात की, शाम के सदर बशार असद और दीगर रहनुमाओं से भी मुलाकात की, और इन मुलाकातों के बाद उन्होंने साफ और वाज़े लफ्ज़ों में ये ऐलान किया है कि कोफी अन्नान का 6 निकाती फार्मूला शाम के बहरान के हल के लिए बेहतरीन फार्मूला है। इस फार्मूले में सबसे पहले इस बात पर जोर दिया गया है कि शाम में मुसल्लहाना झड़पों में मुलव्वस शाम की अफवाज और इसी के साथ जो मुसल्ला दहशत गर्द हैं वो जंग बंद करें, असलहा ज़मीन पर रखें और बातचीत का अमल शुरू करें। लेकिन अमरीका और उसकी इत्तेहादी इलाकाई हुकूमतों की जानिब से शाम की हुकूमत को गैर मुसल्ला किए जाने की बात तो की जा रही है, शाम की हुकूमत से ये मुतालबा तो किया जा रहा है कि वो असलहा ज़मीन पर रख दे, लड़ाई बंद कर दे, लेकिन शाम की हुकूमत से जंग में मसरूफ़ मुसल्ला ग्रोहों को असलहा भी दिया जा रहा है, माली इमदाद भी दी जा रही है, और उनसे एक बार भी ये अपील नहीं की गई कि वो असलहा ज़मीन पर रखें और जंग बंद करें। इससे क्या मतलब निकाला जा सकता है? अमरीका और उसके इत्तेहादी शाम में क्या चाहते हैं?
देखिए, आप भी जो फरमा रहे थे उससे बिल्कुल वाजे है, आप वहाँ की सूरत हाल बयान कर रहे थे उससे बिल्कुल वाजे है कि मकसद अमन या एक जमहूरी हुकूमत का क़याम शाम में नहीं है। अमेरिका और उसके इत्तेहादी, उनका बुनियादी मकसद पूरे आलम आरा इस्लाम में, और न सिर्फ आलम इस्लाम में बल्कि दुनिया में हर जगह अपना तसल्लुत बरकरार रखना, और जहाँ कहीं पर भी आप बहुत अच्छी तरह वाकिफ़ है कि अमेरिका में एक बहुत में न्योकॉन के वक्त से एक थ्योरी चल रही है, और एक उस थ्योरी सदर बुश जो साबिक सदर रहे उस बुश के दौर उनके दौर से न्योकॉन जो उनके आइडियोलॉजिकल मास्टर्स कहे जाते थे, जिन्होंने जंग की इराक की जंग के लिए उनके नज़रियाती तौर के ऊपर अमेरिका में और सारी दुनिया में एक फ़ज़ा हमवार की थी, उस वक्त से अमेरिका और मगरब में एक थ्योरी चल रही है जिसको कहा जा रहा है रिजीम चेंज, यानी वो हुकूमतें दुनिया के किसी भी खत्ते में हो, वो हुकूमतें जो अमेरिका की हलीफ नहीं हैं या अमेरिका के ख़िलाफ़ किसी किस्म की आवाज़ बुलंद करती हैं, उन तमाम हुकूमतों को बदल कर किसी भी ज़रिए से जमहूरियत के नाम के ऊपर या किसी और नारे के आड़ में उन तमाम हुकूमतों की तरक्की की जगह पर ऐसी हुकूमतों का क़याम किया जाए जो अमेरिकी मफाद के लिए और मगरब के मफाद के लिए सरगर्म रहे। आपने उस तनाजुर में इसकी शुरुआत अफगानिस्तान के ऊपर हमले से हुई थी, फिर उसके बाद इराक में जो कुछ हुआ आप उससे वाकिफ़ हैं, सद्दाम हुसैन हटाए गए, वहाँ की बास हुकूमत को इसलिए पलट दिया गया कि वो इसराइल की मुखालफत करती रहती थी माफ़ कीजिएगा, चुनांचे अब उसके बाद अरब स्प्रिंग हुई, आप इससे भी वाकिफ़ हैं। अरब स्प्रिंग के में ये पूरी कोशिश की गई मगरिब की तरफ से कि वहाँ पर उस वहाँ जो बगावतें चल रही हैं आमिरों के ख़िलाफ़ उन बगावतों को पर किसी तरह से मगरिब के अनासर का असर रहे और जो नई हुकूमतें कायम हो वहाँ पर उन पर भी मगरिब का असर रहे, और जहाँ ये मुमकिन नहीं हो सका जैसे लीबिया में वहाँ कर्नल गद्दाफी को नाटो की फ़ौज और उनके एजेंट्स के ज़रिए कत्ल करवा दिया गया। आप गालिबन वाकिफ़ होंगे कि अभी हाल में ही हमें ये खबरें आई हैं कि जिस शख्स ने कर्नल गद्दाफी को मारा वो फ्रांस के साबिक सदर सारकोजी का एजेंट था, और उनके हुक्म के ऊपर लीबिया में कर्नल गद्दाफी का कत्ल किया गया। अब इस तमाम तनाजुर में ये एक सीरीज है जिसकी शुरुआत अफगानिस्तान के ऊपर हमले और अफगान और इराक पर हमले से हो रही है, उस जिसमें आप देख रहे हैं कि लगातार मसलसल रिजीम चेंज की जो थ्योरी है उसको लागू किया जा रहा है। यानी एक हुकूमत को हटाकर, ऐसे शख्स को या ऐसी हुकूमत को हटा करके जो मगरिब की मुखालिफत करता रहा है, वहाँ पर एक ऐसी हुकूमत कायम करना जो मगरिब के मफाद के लिए काम करे और मगरिब की पिट्ठू। इस तसलसल में अब उनका निशाना शाम है, और शाम में आप दुनिया इस बात से बखूबी वाकिफ है कि आज से नहीं बल्कि बास इनकलाब के वक्त से वहाँ पर मगरिब की मुखालिफत रही है। जो हाकिम है इसमें कोई शक नहीं कि वो भी आमिर है। वहाँ जमहूरियत नहीं है, ऐसी जमहूरियत नहीं है जैसे ईरान में, इलेक्शन नहीं होते, और अगर इलेक्शन होते भी हैं तो वो बहुत साफ और शफाफ इलेक्शन नहीं होते, इस बात से इनकार नहीं किया जा सकता। लेकिन मगरिब को आमिरियत से, जैसा आप फरमा रहे थे, ख़त्म करने से कोई दिलचस्पी हो सकती है? ये बड़ी हैरतनाक बात है। जैसा आपने फरमाया कि मिडल ईस्ट में अगर अमेरिका का सबसे बड़ा हमनवा है तो वो दो हुकूमतें हैं, एक ज़ायनिस्ट नज़रिए को में यकीन रखने वाली इज़राइल और दूसरी सऊदी अरेबिया, जहाँ किसी किस्म की जमहूरियत का जिक्र तो जाने दीजिए, आप हुकूमत वक्त के ख़िलाफ़ ज़ुबान भी नहीं खोल सकते। तो अमेरिका को इस बात से दिलचस्पी नहीं कि कहाँ पे जमहूरियत है या नहीं है। जमहूरियत के नारे का नारा मगरिब का एक पुराना नारा रहा है
जी,
और 1857 में हिंदुस्तान में मुग़लों के खिलाफ, और बल्कि उससे पहले 1757 में बंगाल में सिराजुद्दौला के खिलाफ ये कह कर के, ये आमिर हैं, ये इन मुल्कों के के बादशाह हुकूमत करने के लायक नहीं है, इनकी जगह पर एक महज़ब हुकूमत का क़याम होना चाहिए। तब से ये सिलसिला जारी है सारी दुनिया में, और जिसमें करोड़ों इंसानों बेगुनाहों का इंसान मगरिब ने इस नारे के नाम के ऊपर बहाया है, खून बहाया है, और ऐसी हुकूमतें कायम की हैं जिसमें या तो उन्होंने पूरा उस हुकूमतों पर कब्ज़ा किया है, ग़ुलामी बनाई है। अगर ग़ुलाम, और चूँकि अब आज इस दौर हाजिर में ग़ुलामी उस कदर आसान नहीं, इसलिए वहाँ पर ऐसी पुट्ठू हुकूमतें बनाई जाती हैं जो मगरिब के मफाद में कारगर रहें। ये वही पॉलिसी है जिसको नियोकॉन ने, जैसा मैंने अर्ज़ किया कि 1857 से ये पॉलिसी, बल्कि उससे पहले सिराजुद्दौला के वक्त से ये पॉलिसी सारी दुनिया में चल रही है मगरिब की, जिसकी अब क़यादत अंग्रेज़ों के बरतानिया के हाथ से निकल कर अमेरिका के हाथ में जा चुकी है। और इन दोनों, एक चीज़ और बड़ी बड़ी अहम बात है जिस देखने की, कि वो लोग जिन्होंने दुनिया को बरतानिया से निकल कर कॉलोनियल अपनी ग़ुलामी का निशाना बनाया, वो भी एंग्लो सैक्सन कौम थी। फिर वही एंग्लो सैक्सन अमेरिका में जाकर उन्होंने अपना क़याम किया, और अब जो अमेरिकी निज़ाम है वो अमेरिकन निज़ाम भी एंग्लो सैक्सन कौम के हाथों में ही है। यानी एक दौर था कि जब सीधी ग़ुलामी एंग्लो सैक्सन कौम दुनिया पर बरतानिया के लंदन से बैठकर कर तसल्लुत, सीधी ग़ुलामी का तसल्लुत कर रही थी, और अब आज के दौर में रिजीम चेंज के ज़रिए एक नई ग़ुलामी का कॉन्सेप्ट, एक नई ग़ुलामी का तसव्वुर दुनिया को दिया गया है, और जमहूरियत के नाम पर, इसमें कोई शक नहीं कि दुनिया में हर जगह जमहूरियत होनी चाहिए। अवाम इस दौर हाजिर में यह हक हर मुल्क में आवाम के हाथ में होना चाहिए कि उनका हाकिम कौन होगा, लेकिन मगरिब को सचमुच जमहूरियत से दिलचस्पी हो। अगर ऐसा होता तो मसला इसराइल फिलिस्तीन कब का हल हो गया होता? वहां के आवाम की आवाज मगरिब को आखिर क्यों नहीं सुनाई देती? अगर आवाम की आवाज में ही दिलचस्पी है, आवाम की के खैर ख्वाह है मगरिब और मगरबी दुनिया, तो फिलिस्तीन की आवाज़ पर उसके कान क्यों बंद हो जाते हैं? कितना अरसा बीता, 60 बरस होने को आ रहे हैं, और आए दिन इसराइल दुनिया के हर कस्म की, जिसको वेस्ट ह्यूमन राइट्स कहता है, उनको अपने पांव तले कुचलता रहता है, लेकिन मगरिब को वहाँ पे किसी कस्म की परेशानी नहीं उठ नज़र आती है। दुनिया के और बहुत सारे खत्ते हैं जहाँ ये परेशानी है। शाम में भी मसला यह है कि यूएन कोई मिशन भेजे, यूएन का कोई प्लान हो, वो कामयाब, उसको कामयाब न होने दिया जाए उस वक्त तक के जब तक के शाम में एक ऐसी हुकूमत का क़याम न करवा दिया जाए कि जो मगरिब नमा हो, जो मगरिब की के मफाद में काम करे और उस पूरे खित्ते में सिर्फ शाम ही नहीं बल्कि शाम के इर्द गिर्द जितने ममालिक हैं, ईरान, लबनान, इराक, इन तमाम तुर्की, इन तमाम मुल्कों से जिनकी सरहदें शाम से मिलती हुई हों, वहाँ पर स्ट्रैटेजिकली आपने मुलाहजा फरमाया कि कितना इम्पोर्टेंट मुल्क है शाम, वहाँ पर फिर एक बार जब उनकी हमनुमा हुकूमत आ जाएगी तो अमेरिकी अड्डे खुल जाएंगे और इन तमाम मुल्कों के ऊपर जो उसके सरहद के शाम की सरहदों के इर्द गिर्द हैं वहाँ पर मगरिब को अपने अपनी साजिशों के जाल बिछाने और उन पर हमला करने में आसानी होगी। चुनांचे यूनाइटेड नेशंस का के प्लान को हर तरह से नाकाम बनाने की कोशिश है और इसका मकसद सिर्फ यही है कि जो मैंने आपसे कहा कि न्योकॉन का जो गेम प्लान था रिजीम चेंज का, रिजीम चेंज कर शाम में एक मगरिब हमनवा हुकूमत का क़याम कराया जाए और उसके लिए आप जैसा फरमा रहे थे कि रेबल ग्रुप्स को हर तरह की मदद की जा रही है जैसे कि लीबिया में किया गया, वही कहानी यहाँ दोहराई जा रही है। कब नाटो की फ़ौजें खुद सीधी बॉम्बिंग शुरू कर दें ये कहना मुश्किल है, लेकिन मुझे लगता है कि दूसरा कदम वही होगा और वही कहानी दोहराई जाएगी जो कि लीबिया में रकम की गई थी।
बहुत बहुत शुक्रिया जफर आगा साहब,
ये कतन मत भूलिए कि यूनाइटेड नेशंस की कितनी ही कोशिश हो इसके बावजूद मगरिब किसी भी पीस प्लान को कामयाब नहीं हो।
जी शुक्रिया जनाब, बहुत बहुत। और नाज़रीन, टेलीफोन लाइन के ज़रिए हमारा राबिता बरकरार हुआ है पाकिस्तान के मुमताज़ तजिया निगार डॉक्टर कंदील अब्बास साहब। कंदील अब्बास साहब, अस्सलाम वालेकुम जनाब।
जी वालेकुम अस्सलाम
जनाब। शाम के वज़ीर ख़ारजा वलीद मुअल्लिम ने जनरल असम्बली में अपने खुतबात में अपने जो ख़िताब किया है उसमें दो बातें कही हैं। एक बात तो उन्होंने ये कही है कि उनके मुल्क को मुनज़्ज़म दहशतगर्दी का सामना है, और दूसरी बात उन्होंने ये कही है कि उनकी हुकूमत संजीदगी के साथ इस्लाहात पर अमल कर रही है और करना चाहती है, लेकिन सलामती काउंसिल के बाज मुस्तकिल अराकीन इस्लाहात में रुकावटें डाल रहे हैं और दहशतगर्दों की पुष्ट पनाही कर रहे हैं। उनके इस बयान से आप किस हद तक इत्तेफाक करेंगे?
जो जब नेशन स्टेट्स बनी थी 1648 की बात मैं कर रहा हूँ, और उसमें जो बेसिक एलिमेंट्स थे नेशन स्टेट्स के, उसमें आम तरीन एक एलिमेंट था सॉवरेनिटी का, और ये डोमेस्टिक सॉवरेनिटी यानी इंटरनल सॉवरेनिटी भी थी और एक्सटर्नल सॉवरेनिटी भी थी, जिसकी इस उसूल की बुनियाद पर दुनिया भर की जितनी नेशन स्टेट्स थी वो एक तरफ तो अपने दाखिली मामलात में बिल्कुल खुद मुख्तार थी और दूसरी तरफ किसी बैरूनी ताकत को ये हक हासिल नहीं था कि वो किसी मुल्क के अंदरूनी मामलात में, ये जो नेशन स्टेट्स थी इनको किसी दूसरे मुल्क से तआवुन करने, दोस्ती बनाने या ताल्लुक रखने के हवाले से भी एक खुद मुख्तारी हासिल थी और उसके इसके ऊपर नहीं हो सकती थी। ये प्रिंसिपल इंटरनेशनल लॉ में आज भी तस्लीम किया जाता है कि कोई मुल्क किसी दूसरे मुल्क के दाखिली मामलात में इंटरफेयर नहीं कर सकता। अब इसी इंटरनेशनल लॉ के बेसिक प्रिंसिपल को अगर जहन में रखें तो दुनिया के जितने ममालिक हैं उनके अंदरूनी सतह पर कोई ना कोई प्रॉब्लम्स हैं, वो शाम के अंदर हों, वो सऊदी अरब के अंदर हों, या खुद अमेरिका के अंदर हों, या दुनिया के किसी और मुल्क के अंदर, वहां पर पॉलिटिकल इंस्टेबिलिटी होती है, इकोनॉमिक इंस्टेबिलिटी होती है और दाखिली मामलात होते हैं, लेकिन जो इंटरनेशनल लॉ है उसमें जो हर नेशन स्टेट है उसकी अपनी हुकूमत को यह हक हासिल है कि वो मसाइल अंदरूनी सतह पर हल करे। अब शाम में भी इस तरह के इश्यूज आए, प्रॉब्लम्स आए, और इन प्रॉब्लम्स को सॉल्व करने के लिए इस इंटरनेशनल लॉ की बेस पर तो वहाँ की जो लोकल गवर्नमेंट थी उसका ये इख्तियार था कि वो इन मसाइल को हल करे। अब डोमेस्टिक लेवल पर होता यह है कि जब मसाइल पेश आते हैं तो उनको हल करने के लिए किसी भी दाखिली ग्रुप को ये इजाजत हासिल नहीं होती कि वो असला उठा ले और असले की बुनियाद पर, असले के जोर पर अपने मसाइल हल करने की कोशिश करे। इसलिए کہ اس ملک کا ایک قانون ہوتا ہے، ایک آئین ہوتا ہے، اگر اس ملک کی حکومت اس آئین کے مطابق عمل کر رہی ہے، چل رہی ہے اور کوئی واضح خلاف ورزیاں نہیں ہو رہی، تو اپوزیشن گروپ جو ہوتے ہیں اسی قانون کے اندر رہ کر اپنی سیاسی جدوجہد کرتے ہیں. لیکن اگر کوئی گروپ اسلحہ اٹھا لیتا ہے یا مسلح جدوجہد کی کوشش کرتا ہے تو لا کی لینگویج میں اس کو اینٹی اسٹیٹ ایکٹیویٹی کہا جاتا ہے، اور اینٹی اسٹیٹ ایکٹیویٹی کی تقریباً دنیا کے ہر ملک میں جو سزا ہے وہ پھانسی ہے، یا بالکل اس کو کسی صورت ٹالریٹ نہیں کیا جا سکتا. یعنی جو لاسٹ اسٹیج ہوتی ہے پنشمنٹ کی وہ دی جاتی ہے. اب سیریا کا پرابلم یہ ہے کہ یہاں پر جو گروپ ہیں ان کو جو ویسٹرن میڈیا ہے ان کو اپوزیشن گروپ کے نام سے انٹروڈیوس کراتا ہے، جبکہ وہ اصل میں ریبلز ہیں اور باغی گروپ ہیں. اب یہ پولیٹیکل ٹرمز ہیں، اگر ان کو ریبل یا باغی کہا جاتا ہے تو پھر تو کسی صورت ان کو ہیومن رائٹس یا انٹرنیشنل اور یونائٹیڈ نیشن کے کسی چارٹر کے اندر بھی ان کو کوئی سپورٹ دینا جو ہے وہ دہشت گردی کے مفہوم میں آتا ہے، جبکہ اب واضح طور پر وہاں پر مسلح کاروائیاں جاری ہیں اور وہاں کے جو گروپ ہیں ان کو مغربی ممالک سے حمایت بھی مل رہی ہے اور مسلح حمایت ملنے کی بھی باتیں آ رہی ہیں سامنے، اور ترکی میں اس طرح کے بیسز بھی بن چکے ہیں. اب اس صورت میں ظاہر ہے کہ جو وہاں کی لوکل گورنمنٹ ہے انہوں نے الیکشن بھی کرائے، وہاں پر ڈیموکریٹک پروسیس بھی سٹارٹ ہوا، لیکن اس پروسیس کو انٹرنیشنل کمیونٹی کو سپورٹ کرنے کی بجائے جب انہوں نے ریبلز کو سپورٹ کیا تو اس سے ظاہر ہے کہ گورنمنٹ کا وہ اصلاحات کا نظام جو ہے وہ ڈسٹرب ہوا. اب اس ڈسٹربنس کی ذمہ داری ظاہر ہے کہ انٹرنیشنل کمیونٹی کے اوپر آتی ہے، خود یونائٹیڈ نیشن کو وہاں پر باغی کی مدد کر رہے ہیں ان کو روکا جانا چاہیے تاکہ وہاں کی حکومت جو ہے اس کی اصلاحات کامیابی سے ہو سکے. اگر ایسا نہیں ہوتا تو شاید جو پلاننگ ہوئی ہے وہ
ڈاکٹر قندیل عباس صاحب
بننے جا رہے ہیں. اور
کیا آواز میں جی ان کے ساتھ رابطے میں کچھ پرابلم ہے، میں اپنے ساتھیوں سے درخواست کروں گا کہ ڈاکٹر قندیل عباس صاحب سے دوبارہ رابطہ قائم کیا جائے. ظفر آغا صاحب، جہاں تک شام میں اصلاحات کا سوال ہے تو آپ یہ دیکھیں کہ شام میں اصلاحات کا عمل تو کافی پہلے شروع ہو گیا، وہاں کانسٹیٹیوشن چینج ہو گیا، بدل دیا گیا اور اس پر ریفرینڈم بھی ہو گیا اور وہ پاس بھی ہو گیا. نئے کانسٹیٹیوشن کے تحت وہاں پر پارلیمانی انتخابات بھی کرائے گئے. نئے کانسٹیٹیوشن میں ملٹی پارٹی سسٹم کو مد نظر رکھا گیا ہے، اس کو پاس کیا گیا ہے، اور ابھی شام کے وزیر خارجہ ولید معلم کا بیان آیا ہے کہ شام کے آئندہ صدارتی الیکشن میں شام کی ہر سیاسی پارٹی کو یہ حق حاصل ہے کہ وہ اپنا نمائندہ، اپنا کینڈیڈیٹ کھڑا کرے، اور شام کا ہر شہری جو شرائط پر پورا اترتا ہو، شام کا شہری ہو، وہ صدارتی امیدوار بن سکتا ہے. یہ سارے کام ہو رہے ہیں، لیکن ولید معلم صاحب کا جیسا کہنا ہے کہ اصلاحات کے عمل میں مغرب کی بعض طاقتیں، خاص طور پر وہ طاقتیں جن کو سلامتی کونسل میں ویٹو پاور حاصل ہے، مسلسل رکاوٹیں ڈال رہی ہیں. ظاہر ہے کہ اصلاحات پر عمل کے لیے قیام امن ضروری ہے، اور قیام امن کے لیے مغربی طاقتوں کا جو فارمولہ ہے وہ یہ ہے کہ شام کی حکومت سے جنگ کرنے والے مسلح گروہوں کے پاس اسلحے ہوں، شام کی حکومت کے پاس اسلحے نہ ہوں. اگر واقعی مغرب جمہوریت چاہتا ہے، جمہوری اصلاح چاہتا ہے، تو پھر اصلاحات میں رکاوٹیں کیوں ڈالی جا رہی ہیں، اور شام کی حکومت کو اصلاحات پر عمل کا موقع کیوں نہیں دیا جا رہا ہے؟
دیکھیے، ایک بات تو یہ ہے کہ اس سلسلے میں شام کے صدر بشار الاسد کا ٹریک ریکارڈ بہت اچھا نہیں رہا ہے، آپ اس سے واقف ہیں، تو اس کا مغرب فائدہ اٹھانے کی کوشش کر رہا ہے. لیکن اس کے یہ معنی نہیں ہے کہ مغرب جس گروہ کو چاہے، جس گروپ کو چاہے وہ ہتھیار مہیا کر. آپ بخوبی واقف ہیں کہ مغرب اپنے کے خود بیانات کے مطابق، ان کی پالیسی کے مطابق، امریکہ کی ڈکلیئرڈ پالیسی کے مطابق، ان کا سب سے بڑا دشمن کون ہے؟ وہ القاعدہ کو اپنا سب سے بڑا دشمن مانتے ہیں. جب سے امریکہ کے اوپر حملہ القاعدہ نے کیا، تب سے القاعدہ ان کا ایک ڈکلیئرڈ اینیمی ہے، اور دنیا میں کہیں بھی اگر القاعدہ ہو تو وہ اس کے اوپر حملہ کرنے سے نہیں چوکتے، وہ اس کی ڈرون کے ذریعے ان کے لوگوں کو کا قتل، چاہے وہ سوڈان ہو یا وہ پاکستان ہو، افغانستان ہو، جو بھی ذریعہ ان کو ممکن ہوتا ہے وہ اس کے لیے اس پر حملہ کر کے اور ان کو اپنے دشمنوں کو ختم کرتے ہیں۔ تعجب اور حیرت کی بات یہ ہے کہ جیسا آپ فرما رہے تھے کہ اصلاحات کے لیے امن لازمی ہے، امریکنز وہی القاعدہ جب شام میں ایکٹیو ہوتا ہے تو امریکہ کی طرف سے سلسلے میں خاموشی ہے، نہ صرف یہ خاموشی ہے کہ بلکہ یہ خبریں بھی آ رہی ہیں کہ اگر امریکہ کے ہتھیار سیدھے ان تک نہیں پہنچ رہے ہیں تو دوسرے ذرائع سے اسی القاعدہ کو شام میں کی حکومت کو ڈی اسٹیبلائز کرنے کے لیے وہاں شام کے امن و سکون کو تین تیرہ کرنے کے لیے القاعدہ تک کو مغرب کی پش پناہی حاصل ہے۔ یہ ڈفرینٹ انٹیلیجنس ایجنسیز کی خبریں ہیں، آپ واقف ہوں گے، اس سے زیادہ حیرتناک بات کیا ہو سکتی ہے۔ اور پھر جس ملک میں اس قدر ریبل گروپس موجود ہوں گے اور بمباری، طرح طرح کی ٹیررسٹ ایکٹیویٹیز، حد یہ ہے کہ میزائلز کا بھی حملوں کی خبریں ہیں باغی گروپس کی طرف سے، وہاں پر کسی قسم کے اصلاحات کا تصور کیسے کیا جا سکتا ہے؟ اگر حکومت بشار الاسد اس سلسلے میں کچھ کرنا بھی چاہتے ہیں، میں نہیں جانتا کہ وہ کتنے سنجیدہ ہیں، مجھے ذاتی طور پر اس معاملے میں ان پر بہت زیادہ اعتماد نہیں ہے، لیکن اگر وہ کچھ کرنا بھی چاہتے ہیں تو وہ نہیں کر سکتے ہیں۔ ہونا یہ چاہیے کہ یونائٹڈ نیشن، جو بشار الاسد نے جو بھی اصلاحات کے سلسلے میں جو انہوں نے اعلان کیے ہیں، ان تمام پالیسیز کو عملی جامہ پہنانے کے لیے یونائٹڈ نیشنز کی سپرویژن میں چناؤ ہونا چاہیے، نیا کانسٹیٹیوشن رقم کیا جانا چاہیے، وہاں کی اپوزیشن پارٹیز جو ہیں ان کو پوری بھرپور آزادی دی جانی چاہیے۔ میں تو کہتا ہوں کہ اگر یہ ریبل خود کو اتنا ہی پاورفل اور اپنے عوام میں اتنا ہی مقبول سمجھتے ہیں جیسا کہ وہ کہتے ہیں، تو ان کو بھی چناؤ میں اتر کر اپنی طاقت کا مظاہرہ کرنا چاہیے۔ لیکن آج کی مہذب دنیا میں ان تمام مسائل کے حل ہونے کا واحد راستہ خود مغرب نے جس کو ایجاد کیا ہے، وہ راستہ بیلٹ کا راستہ ہے، چناؤ اور الیکشن اور جمہوریت کا راستہ ہے۔ جمہوریت کے لیے گولی بندوق، بارود اور دوسرے ملکوں سے لوگوں کو بھیج کر جمہوریت قائم کرنے کا یہ مغرب نے جو ایک نیا راستہ اٹھایا بنایا ہے، وہ عالم انسانیت میں سمجھتا ہوں کہ ایک انوکھی بات ہے، اور یہ دنیا کا کوئی ملک نہیں تسلیم کر سکتا۔ کل کو مان لیجئے میں ہندوستان کا باشندہ ہوں، یہاں مجھے اپنی حکومت سے کچھ نا اتفاقیہ ہو جائیں تو میں ایک ریبل گروپ بنا کر دنیا میں کہیں سے بھی ہتھیار لاؤں اور اپنی حکومت کا تختہ الٹنے پر آمادہ ہو جاؤں، تو میری حکومت، ہماری حکومت، ہمارے اور ہمارے جیسے لوگوں کے ساتھ کس طرح پیش آئے گی؟ یہ میں نے آپ سے عرض کیا کہ وہاں جمہوریت مسئلہ ہے ہی نہیں۔ بشار الاسد اگر کسی بھی قسم کی اصلاح کرنا چاہیں گے تو ان کو اصلاح نہیں کرنی دی جائے گی، کیونکہ میں نے آپ سے کہا کہ میں تاریخ کے تناظر میں آپ سے یہ بات عرض کی کہ ساری دنیا میں انڈسٹریل ریولوشن کے بعد سے مغرب کا ایک ہی نعرہ رہا ہے، اور وہ نعرہ یہ ہے کہ ہم مہذب لوگ ہیں، باقی دنیا کی قومیں غیر مہذب ہیں، اور ان غیر مہذب قوموں کو پھر ان کو وہ اپنے معاملات خود نہیں حل کر سکتی، وہ اپنے مسائل خود نہیں حل کر سکتی، وہ اس کی اہل نہیں ہے کہ وہ اپنے اوپر اپنی حکومتوں کو مہذب طریقے سے چلا سکے، چنانچہ اس کے لیے یا تو ہم وہاں خود اپنی فوجوں کو بھیج کر ان قوموں پر اپنا قبضہ کر لیں، یا وہاں پر ایسے لوگوں کو بٹھا دیا جائے کہ جو مغرب کی ایما کے اوپر فیصلے کریں۔ یہ مغرب کا پرانا طریقہ ہے، یہ ان کا پرانا طرز ہے، اور وہ طرز جیسا میں نے آپ سے عرض کیا کہ 200 برس سے دنیا میں وہی سلسلہ چل رہا ہے، اس کی تازہ ترین مثالیں عراق، افغانستان یا جو آج پاکستان میں ہو رہا ہے یا دنیا کے دوسرے حصوں میں ہو رہا ہے، اور جس کی اس وقت سب سے بدترین مثال جس پہ ہم بات چیت کر رہے ہیں شام ہے. اصلاحات میں اگر دلچسپی ہوتی تو یہ گولی بارود جن کا ذکر آپ کر رہے ہیں اور جو آج شام میں گلی کوچے آپ کو دیکھنے کو اور سننے کو مل رہی ہیں، وہ گولیاں، وہ بارود اور وہ تشدد، یہ شام میں نظر نہیں آتا.
جی جی، بہت
دلچسپی اصلاحات میں ہے ہی نہیں.
جی بہت بہت شکریہ جناب.
جمہوریت کے قیام میں ہے ہی نہیں دلچسپی. میں نے آپ سے بتایا مغرب کی دلچسپی ہمیشہ ایک بات میں رہتی ہے، اور وہ یہ کہ حکومتیں بدل دی جائیں.
جی بہت بہت شکریہ. اور ناظرین آئیے دیکھتے ہیں شام کے بارے میں. لندن میں مقیم بر صغیر کے ممتاز اسکالر ڈاکٹر مقصود صدیقی کیا کہتے ہیں.
ابھی تک جو جس طرح سے پچھلے 18 مہینے سے حالات بد سے بدتر ہوتے جا رہے ہیں، اگر کوئی اس میں ایک بہت ہی سختی سے قدم نہیں اٹھایا گیا کہ جس میں جو آپس میں دو گروپ میں جو جنگ ہو رہی ہے ان کو روکنے کے لیے اور ان کو ایک میز پہ بٹھا کے ان آپس میں مذاکرات کرنے کے لیے، تو میں سمجھتا ہوں کہ شام کا یا سیریا کا حشر شاید لیبیا سے بھی زیادہ خراب ہو. جو فری سیرین آرمی ایف ایس اے جس کو کہتے ہیں، یا جو جس کو جس کے بارے میں ابھی حال میں سنا گیا ہے کہ جس کے ہیڈ کوارٹرز ترکی سے ہٹا کے اب واپس اب سیریا میں لائے گئے ہیں، ان کو بھی اب مجھے لگ رہا ہے کہ محسوس ہو رہا ہے کہ اس طرح سے جنگ کر کے شام کی فوجوں سے ان کو اس میں فتح حاصل نہیں ہو سکتی. اور دوسری بڑی بڑی بات یہ ہے کہ اس میں بھی اب یہ محسوس ہو رہا ہے کہ اس میں جو فری سیرین آرمی جو کہلاتی ہے، اس کے اندر جو مختلف حصے ہیں اس میں آپس میں بھی لوگوں کا اختلاف نہیں ہے. اس کے ساتھ ساتھ جو سیرین کاؤنسل ہے اس میں بھی کوئی ابھی تک یہ ظاہر نہیں ہوا ہے کہ کسی قسم کی ان کی قیادت ہے جو کہ اگر جو مغربی طاقتیں چاہتی ہیں کہ بشار الاسد کو ہٹا کے اور ان کی جگہ کوئی اور وہاں پہ لیڈر بٹھایا جائے، تو ان میرے نظر میں کوئی ایسا نہیں ہے کہ جو کہ اگر جو وہاں کے اوپر جو خلا موجود خلا ہوگی جس سے بشار الاسد کے جانے سے اس کو پورا کر سکے. حالات میں سمجھتا ہوں بد سے بدتر ہوتے جائیں گے. جو ابھی مرسی صاحب نے اور بھی وہاں کے کچھ لوگوں نے، پوٹن نے بھی اور چائنا کے لیڈروں نے بھی جو بات سامنے پیش کی ہے کہ جو کنسلٹیٹیو کاؤنسل بننی چاہیے جس کے اندر سب سے ضروری جس کا جو اس میں ہے ایران کی موجودگی، ایران کی شمولیت، اور اس کے ساتھ بیٹھ کے وہ کوشش یہ کی جائے کہ سب سے پہلے جو جنگ ہو رہی ہے جس میں بے گناہ لوگ زیادہ مارے جا رہے ہیں اور نقصان بہت زیادہ مالی نقصان ہو رہا ہے، اور اب بدقسمتی سے جو کہ شام کے جو آثار قدیمہ تھے، جو پرانی ان کی ہیریٹیج تھی، جو ان کی عمارتیں تھیں، ان کے قلعے اور وہ سب تھے جو اب وہ برباد ہو رہے ہیں، ان کو بربادی سے روکا جائے، اور جو خون جس طرح سے نہا خون جو بے گناہوں کا بہہ رہا ہے جو کہ کراس فائر میں آ رہے ہیں، اور ساتھ ساتھ وہ لوگ جو ایک ڈیتھ اسکواڈ جنہوں نے بنایا ہوا ہے، جو باہر سے لوگ آئے ہوئے ہیں آ کے وہ بے گناہوں کا قتل کر رہے ہیں، اس کی ذمہ داری وہ شام کی یا سیریا کی فوجوں پہ، حکومت پہ ڈال رہے ہیں، ان کو جب تک نہیں روکا جائے گا میں سمجھتا ہوں کہ اس میں کوئی بھی امن کی کوئی امید نہیں ہے. اور یہ کہنا کہ مغربی طاقتوں کا اور امریکہ کا کہ یہ رجیم چینج یعنی بشار الاسد کو ہٹا کے اور ان کی جگہ کسی اور کو بٹھانا، یہ طریقہ نہیں ہوتا. اگر یہ زور ڈالیں گے تو یہ بالکل آخر تک یہ چلے گا، اور اس میں مجھے لگتا ہے کہ کچھ بچے کا نہیں، ملک کا بالکل تیس نیس ہو جائے گا، نیست و نابود ہو جائے گا. طریقہ یہ ہے کہ آپس میں دونوں فریقین کو بٹھا کے اور ان کے ساتھ بات کی جائے. اب یہ سوال پیدا ہوتا ہے کہ ابھی تک یہ گفتگو کیوں نہیں ہوئی. اس کی سب سے بڑی وجہ یہ ہے کہ مغرب یہ چاہتا ہی نہیں کہ آپس میں بیٹھیں اور کچھ کو صلح کریں، کیونکہ مغرب کا وہی ان کا وہی پروگرام ہے جو لیبیا میں کیا تھا، کہ ان کو بہانہ تلاش کر رہے ہیں کہ جب اگر شامی فوج ان باغیوں پہ غالب آنی شروع ہو تب ان کو یہ موقع ملے تھا کہ وہ اوپر سے بمباری شروع کر سکیں، جیسا کہ وہاں لیبیا میں کیا تھا. اور وہ اس سے جس طرح سے جانی، ابھی تک تو کچھ بھی جانے نہیں گئی ہیں، لیکن جتنے اور زیادہ جانے جانے کا خطرہ ہے، ان کو اس کی ان کو پرواہ نہیں ہے. ان کا پرواہ تو یہ، ان کا سب مقصد یہ ہے کہ اس کو شام کو بالکل نیست و نابود کر دیا جائے. اور جو اس وقت جو سب سے بڑا جو ان کا فائنل جو ٹارگیٹ ہے وہ ہے ایران. ایران کا جو مڈل ایسٹ، جو عرب ممالک سے جو لنک ہے وہ شام کے ذریعے سے ہے. وہ یہ چاہتے ہیں کہ اس کو لنک کو ختم کر دیا جائے، اور جو کہ مدد فلسطینیوں کو یا لبنان میں جو گروپس ہیں ان کو ایران کی طرف سے مل رہی ہے، اس کو وہ بند کر دیں، تاکہ جو زور اسرائیل پہ پڑ رہا ہے ان مثلا یہ کہ حزب اللہ وغیرہ کی وجہ سے، وہ ختم ہو جائے. اور پھر یہ کہ ایران کو آئسولیٹ کر دیں، تاکہ جو ابھی تک تو جتنا ایران کے اوپر انہوں نے دباؤ ڈالا ہے وہ تو ظاہر رہے گا، اس کے ساتھ ساتھ اس کو بڑھائیں. اور پھر یہ کہ ان کو ایک بہانہ اور مل جائے کہ یہ، اور بلکہ آسانی ہو جائے کہ وہ ایران پہ جو حملہ جو اسرائیل یا امریکہ کی جس کی باتیں کر رہے ہیں اس میں ایک قدم اور آگے بڑھا سکیں. یہ بڑا ضروری ہے، جیسے میں نے عرض کیا کہ کسی صورت سے یہ آپس میں دونوں گروپس کی جنگ روکا جائے، سیز فائر ہو، اور سیز فائر کے ساتھ آپس میں یہ بیٹھ کے بات کریں. اور اگر آخر میں رجیم چینج ہونا ہے تو اس کا یہ طریقہ نہیں ہے کہ آپ پہلے ان کو الٹیمیٹم دے دیں، کہ کیونکہ دیکھیں یہ امریکہ کا یہ اب یہ طریقہ کار بن گیا ہے کہ وہ رجیم چینج کے نام سے وہ ملک پہ حملہ کرتے ہیں اور اس ملک کو بالکل ختم کر دیتے ہیں، پھر آپس اس ملک میں فرقہ وارانہ فساد جو ہیں وہ اور بڑھ جاتے ہیں. اتفاق سے اس دفعہ یہ ہوا ہے کہ ملک میں جو ایک طرح کی سول وار پہلے شروع ہوئی ہے، اور وہ رجیم چینج کی بات اب بعد میں ہو رہی ہے. اور وہی ابھی ہم نے دیکھا کہ یہ ان کا جو موڈس آپرینڈائی یعنی جو طریقہ کار ہے امریکہ کا، صہیونیوں کا اور مغرب ممالک کا، وہ یہی رہا ہے کہ انہوں نے لیبیا میں یہ کیا ہے، انہوں نے ابھی شام میں یہ کرنا چاہ رہے ہیں. عراق کو انہوں نے بالکل ختم کر دیا ہے، اور یہ کہ عراق کی ابھی حالت ہوئی ہے کہ آپس میں جو مختلف جو نسلی اور فرقے والی جنگ ہے وہ جاری ہے. تو یہ جب تک کہ کوئی بھی اب جو جیسے مثلا روس اور چائنا اور ہندوستان اور انڈونیشیا اور پاکستان وغیرہ جس میں شامل ہیں، جو انہوں نے جو قرارداد پیش کی ہے کہ کنسلٹیٹیو کاؤنسل کے تھرو کے ذریعے سے ایک کوشش کی جائے کہ اس کو جنگ کو روکا جائے اور آپس میں گفتگو شروع کی جائے، تو یہ بڑا ضروری ہے کہ اس پہ زور دیا جائے، اور اسی سے ہی حالات وہاں کے ٹھیک ہو سکتے ہیں.
آئیے دیکھتے ہیں اس سلسلے میں لندن میں ہی مقیم منظور رضوی صاحب کیا کہتے ہیں. جی منظور رضوی صاحب جو بر صغیر کے ممتاز دانشور ہیں، لندن میں مقیم ہیں، جی شام کے بارے
شام
میں
کہ جو موجودہ صورت حال ہے اس پر اگر اس کے دو چار منٹ بھی اس کے پر اگر مختصر گفتگو کی جائے تو اس کا سارا لب لباب ہی معلوم ہوتا ہے کہ استعماری طاقتیں اور خصوصاً امریکہ جو ہے وہ چاہتا ہے کہ سارے عالم اسلام کو ایک قسم کی برہانی کیفیت میں مبتلا رکھا جائے، اور اس لیے یہ تمام تحریکیں جو چلائی جا رہی ہیں یا جو کچھ بھی یہ انسانی حقوق کے نام پر جو کچھ ڈرامہ کھیلا جا رہا ہے اس کا مقصد محض صرف اتنا ہے کہ دو مقصد ہیں، ایک تو یہ کہ امریکہ کے جو اقتصادی مفادات ہیں ان کا تحفظ کیا جائے، اور دوسرا وہ ممالک جن سے تھوڑا سے طور پر بھی خدشہ ہے کہ اسرائیل پر زد آئے گی یا اسرائیل کے لیے وہ کسی موجب بن سکتے کسی پریشانی کا، ان کو ختم کر دیا جائے. تو اس سلسلے میں امریکہ نے یا استعماری طاقتوں نے عالم اسلام کو دو حصوں میں تقسیم کر رکھا ہے، ایک تو وہ ہیں جہاں سے تیل پیدا ہوتا ہے، ایک وہ ہیں جو تیل جہاں پیدا نہیں ہوتا. جہاں تیل پیدا ہوتا ہے جیسے کہ لیبیا کی مثال سامنے ہے، وہاں فوری طور پر عمل دخل دے کر اپنی فوجیں بھیج کر اسلحہ بھیج کر، اپنے آدمیوں کو بھیج کر فوری طور پر ان ممالک پر اپنے لوگوں کو مسلط کر دیا جاتا ہے تاکہ فوری طور پر وہاں سے اقتصادی فوائد جو ہے حاصل کیے جا سکیں، اور جو کچھ ان کا خرچہ ہوا ہے اس کو میں سود کے وہاں سے وصول کر لیا جائے۔ دوسرے وہ ممالک ہیں کہ جہاں صرف وہ یہ چاہتا ہے کہ سارے عالم اسلام کو تباہ و برباد کرنے کے علاوہ اسرائیلی مفادات کے بھی تحفظ کیا جائے۔ شام جو ہے وہ اس دوسری صنف میں آتا ہے، دوسری قسم میں آتا ہے، چونکہ شام اسرائیل کا ہمسایہ بھی ہے اور اس کی ایک پرانی تاریخ ہے کہ شامی حکومتوں نے ہمیشہ فلسطینیوں کے حقوق کی بات کی ہے، اور جہاں تک ان سے ہو سکا ہے وہ کچھ نہ کچھ اسرائیل کے لیے جہاں تک ہو سکا ہے اپنے مفادات کا تحفظ کرنے کے لیے دفاع کرتے رہے ہیں۔ لیکن موجودہ حالات میں امریکہ یہ چاہتا ہے کہ چونکہ شام کے تعلقات ایران سے بھی بہتر ہیں، حزب اللہ سے بھی بہتر ہیں، حماس سے بھی اتنے برے نہیں ہیں، لہٰذا وہ ان کی آنکھوں میں شروع سے کھٹکتا رہا ہے۔ اس لیے وہ یہ چاہتے ہیں کہ وہاں ایسی کیفیت پیدا کر دی جائے کہ وہاں کوئی ایسی حکومت قائم نہ ہو سکے جو ان کے مفادات کے خلاف سوچ بھی سکے، عمل کرنا تو دنکنار۔ اس لیے وہ چاہتے ہیں اس کو فوری طور پر ختم کر دیا جائے، وہاں اپنے آدمیوں کو برو اقتدار لایا جائے۔ اور اس کا ایک ضمنی مقصد وہ یہ بھی ہے ان کے ہاں کہ وہ ممالک یا وہ تنظیمیں جو شام کی حمایت کر رہی ہیں، یہ شام کے موقف کو درست تسلیم کرتی ہیں، حزب اللہ ہے، حماس ہے، مملکت اسلامیہ ایران ہے، تو وہ یہ چاہتے ہیں کہ اگر وہ ان کی مدد کریں گے تو ان کو بھی درپردہ زک پہنچانے کے لیے یا ان کا اقتصادی نقصان کرنے کے لیے اس صورتحال کو مزید طول دیا جائے، مزید لمبا کیا جائے، تاکہ دوسرے ممالک جو شام کی حمایت کے لیے کچھ نہ کچھ کر رہے ہیں ان کے مفادات بھی ضرب کاری لگائی جائے اور ان کو بھی اس کا خمیازہ بھگتنے کے لیے تیار ہونا پڑے، تاکہ وہ یہ سمجھ لیں کہ اگر ہم نے شام کی حمایت جاری رکھی کسی صورت پر بھی تو ہمیں اس کا نقصان اٹھانا پڑے گا۔ اس لیے آپ نے دیکھا کہ سینکشن وغیرہ یہ تمام جتنی کاروائیاں ہو رہی ہیں ان کا مقصد صرف یہی ہے، صرف کہ عالم اسلام کو کبھی بھی مستقل طور پر سکون نہ لینے دیا جائے اور کوئی ایسی حکومت عالم اسلام میں قائم نہ ہو جو امریکی مفادات کے خلاف سوچ بھی سکے۔ اس لیے وہ حکومتیں، وہ گورنمنٹ، وہ مملکتیں، وہ برسر اقتدار طبقہ جو ان کے مفادات کا تحفظ کر سکے، مفادات کی نگرانی کر سکے، ان کی ہاں میں ہاں ملائے، ان سے چون و چرا کی اس میں جرت اور کبھی بھی ان کے اندر کوئی سوچ بھی نہ پیدا ہو، اس لیے وہ یہ چاہتے ہیں کہ ان تمام ممالک کو اپنے داب میں تزویر میں لایا جائے، اپنا ان کو محکوم بنا لیا جائے اور ہر قسم کا غاصبانہ، جابرانہ، ظالمانہ قبضہ جس طرح بھی ہو سکے ان ممالک پر جاری اور ساری رکھا جائے۔ تو یہ اب سوچنے کی بات یہ ہے کہ کیا عوام اس چیز کو ہمیشہ کے لیے برداشت کرنے کے لیے تیار ہے؟ اگر وہ تیار نہیں ہے تو یقین جانیے کہ قربانیوں کے بغیر کبھی بھی کوئی مقصد حاصل نہیں کیا جا سکتا۔ اس مقصد کے لیے جب تک عوام سینہ صبر رہیں گے، قربانیاں دیتے رہیں گے، تو طاغوتی اور استعماری طاقتیں جو ہیں ان کو منہ کی کھانی پڑے گی۔ افغانیوں نے یہ ثابت کر دیا ہے کہ باوجود ذرائع اور وسائل کی عدم دستیابی کے، اگر ایمان اور حرارت اور غیرت اور حمیت کی ایک رمق بھی باقی ہو تو ان طاقتوں کے سامنے کم از کم دم خم سے کھڑا ہوا جا سکتا ہے۔ فتح و شکست تو مقدر کے ہاتھوں میں ہے، لیکن کم از کم دل ناتواں کو مقابلہ تو کرنا چاہیے۔
یہ تھے لندن میں مقیم برصغیر کے ممتاز دانشور ڈاکٹر منظور رضوی۔ بہرحال اس میں دو رائے نہیں کہ جہاں تک شام کا معاملہ ہے، شام چونکہ اسرائیل کے مقابلے میں محاذی ملک ہے اور اسرائیل کے مقابلے میں مزاحمت کی ایک بہت مضبوط کڑی ہے، اس لیے اس پر سارا دباؤ ڈالا جا رہا ہے۔ ورنہ اگر جمہوریت کی بات ہے تو پھر جمہوریت سعودی عرب میں کیوں نہ آئے، قطر میں کیوں نہ آئے، بحرین میں کیوں نہ آئے۔ اسی کے ساتھ ہم آپ سے اجازت چاہتے ہیں۔ خدا حافظ۔